नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
केन्द्रीय स्तरमा चुनावको तयारी सकिएको निर्वाचन आयोगको भनाई, मतपत्र छाप्ने काम आजदेखि शुरू।
प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा सर्वोच्चबाट आज पनि फैसला आएन, मुद्दामा भोलि पनि सुनवाई हुने।
नरसिंहगढका लागि परामर्शदाता छनौट गर्दा अनियमितता भएको लेखा समितिको ठहर, जलविद्युत आयोजनाका लागि जग्गा प्राप्ति मुख्य समस्या।
बोलिभियाका आदिवासीको मुटु सबैभन्दा स्वस्थ, फरक खानपान तथा जीवनशैली मुख्य कारण।
र इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडद्वारा मिडल्सब्रो पराजित।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौं। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौं। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। वैशाख 31 गते हुने स्थानीय तहको चुनावका लागि केन्द्रीय स्तरमा तयारी सकिएको छ। निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गरेर केन्द्रीय स्तरको चुनावको सबै तयारी सकिएको र जिल्ला तथा स्थानीय तहमा तयारी तीव्र पारिएको जानकारी दिएको हो। वैशाख 31 गतेको चुनावलाई जसरी पनि सम्पन्न गर्न आयोग द्रुत गतिमा अघि बढ़ेको प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले बताउनुभयो।
संविधानले प्रदान गरेको संवैधानिक दायित्व पूरा गर्न निर्वाचन आयोग प्रतिबद्ध र सक्षम छ। आयोगले स्थानीय तह निर्वाचनको तयारीलाई तीव्र बनाएको छ। केन्द्रीय स्तरको तयारी अन्तिम चरणमा पुगेको छ भने अब जिल्ला स्तर हुँदै आयोग स्थानीय तहसम्म पुग्न अगाडि बढ़िसकेको छ। तोकिएको समयमा नै निर्वाचन गराउन आयोग दृढ़ संकल्पित छ।
यादवले मतपत्र छाप्न पनि शुरू भएको जानकारी दिनुभयो। चुनावका लागि 75 जिल्लामा 75 किसिमका मतपत्र नेपाली सेनाको सुरक्षा घेरामा जनक शिक्षा सामग्री केन्द्रले छाप्न शुरू गरेको हो। जनक शिक्षाले 1,60,00,000 मतपत्र छाप्ने तयारी गरेको छ। निर्वाचन आयोगले व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलको हैसियतमा सम्बन्धित दलको चुनाव चिन्ह प्रदान गरेको छ। चुनाव चिन्हको मर्यादाक्रम 2070 सालको संविधान सभा चुनावमा समानुपातिकतर्फ पाएको मतको आधारमा निर्धारण गरिएको छ। जस अनुसार छापिएका मतपत्रमा कांग्रेसको रूख पहिलो, एमालेको सूर्य दोस्रो, माओवादी केन्द्रको गोलाकार भित्र हसिया हथौड़ा तेस्रो र राप्रपाको गाई चौथो स्थानमा छ। संसदमा प्रतिनिधित्व गर्ने 26 दलको चुनाव चिन्हको मुनि अन्य दलको र पुछारमा स्वतन्त्र उम्मेद्वारको चुनाव चिन्ह राखिएको छ।
यसैबीच निर्वाचन आयोगले चुनावका लागि आवश्यक 67 प्रकारका सामान किन्ने प्रक्रिया शुरू गरिसकेको र केही खरिद गरिसकिएको जानकारी दिएको छ। स्वदेशमै पाइने सामग्री आयोग आफैले र विदेशबाट ल्याउनुपर्ने सामान टेन्डरबाट ल्याउन प्रक्रिया अघि बढ़ाएको प्रमुख आयुक्त यादवले जानकारी दिनुभयो। आगामी 20 गतेसम्म मतदाताको अन्तिम नामावली निकाल्ने र त्यसपछि मतदाता परिचय पत्र छाप्ने काम शुरू गरिनेछ। मतदाता शिक्षा कार्यक्रम पनि शुरू भइसकेको आयोगले जनाएको छ। यसैबीच निर्वाचन आयोगले फेरि चुनावका लागि राजनीतिक वातावरण बनाउन आग्रह गरेको छ। प्रमुख आयुक्त यादवले दलहरूबीच चुनावका विषयमा एकमत नहुँदा आफूहरू चिन्तित भएको उल्लेख गर्दै सहज वातावरण बनाउन आग्रह गर्नुभयो।
स्थानीय तहको निर्वाचनको ऐतिहासिक अभिभार पूरा गर्न द्रुत गतिमा निर्वाचन आयोग अगाडि बढ़िराखेको छ। राजनीतिक दलहरूबीच अपेक्षित सहमति, सहकार्य र विश्वास अझैसम्म कायम हुन नसक्दा निर्वाचन आयोगलाई गम्भीर बनाएको छ। अत सम्पूर्ण राजनीतिक दलहरूबीच स्थानीय निर्वाचन व्यवस्थापन कार्यलाई सहज, सरल र सुगम बनाउन आपसी सद्भाव कायम गरी निर्वाचनको अभियानमा जुट्न सहभागी हुन म सबै राजनीतिक दलहरूमा हार्दिक अनुरोध गर्दछु। कसैले आफ्ना कुनै माग र असन्तुष्टिलाई पनि जनता माझ नै राखेर मताधिकारको बलमा पूरा गराउने बाटोमा सबै पक्ष लाग्नु नै हुनेछ भन्ने विश्वास आयोगले लिएको छ।
आयोगले रापरपाको विधानबाट हिन्दू राष्ट्र र राजतन्त्र हटाउन दिएको निर्देशन संविधान र कानून अनुसार नै गरिएको निर्णय भएको प्रष्ट पारेको छ। आफूहरूले कुनै दलप्रति आग्रह पूर्वाग्रहका आधारमा नभई संविधान र कानून अनुसार काम गरेको प्रमुख आयुक्त यादवको भनाइ छ।
कानून र ऐनको आधारमा निर्वाचन आयोगले राजनीतिक दलको दर्ता गर्ने कार्य गर्दछ र त्यसैको आधारमा निर्वाचन आयोगले रापरपाको पार्टीको एक महाधिवेशनको अभिलेखीकरण गर्ने क्रममा जो निर्णय गरेको छ त्यो संविधान र कानून सम्मत छ। हामी कुनै पनि राजनीतिक दलप्रति आग्रह पूर्वाग्रह राखेर हामी काम गर्दैनौ, संविधान र कानूनको आधारमा हामी काम गर्छौं।
सत्तारूढ़ राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षतालाई हटाएर हिन्दू राष्ट्र बनाउनुपर्ने प्रस्ताव सहित संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ। आफ्ना 6 सांसदले आज दिउँसो संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो। संशोधन प्रस्तावमा धर्मनिरपेक्षको सट्टा पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राष्ट्र उल्लेख हुनुपर्ने भनिएको छ। निर्वाचन आयोगले विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउने निर्णय गरेपछि राप्रपाले संविधान संशोधन प्रस्ताव ल्याएको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि राजनीतिक दल सहभागी नहुँदैमा स्थानीय तहको चुनाव नरोकिने बताउनु भएको छ। एमाले बाँके जिल्ला प्रचार विभागले नेपालगंजमा गरेको कार्यक्रममा ओलीले तोकिएकै समयमा स्थानीय तहको चुनाव हुने भन्दै यसअघि पनि धेरै पार्टीहरू बाहिर हुँदा चुनाव भएको र अब पनि हुने बताउनुभयो। राजनीतिमा हिंसा स्वीकार्य नभएको बताउँदै उहाँले लोकतान्त्रिक विधि र प्रक्रियाबाट आउन आन्दोलनरत पक्षलाई आग्रह समेत गर्नुभयो। एमाले लिएको राष्ट्रियताको एजेण्डा अरू कसैको विरोध नभएको बताउँदै अध्यक्ष ओलीले अराजनीतिक र हिंसाको सहारा लिने कार्य बन्द हुनुपर्ने बताउनुभयो।
यस्तै उप प्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले स्थानीय तहको चुनावमा भाग लिन मधेसी मोर्चालाई सहभागी हुन आग्रह गर्नुभएको छ। विराटनगर विमानस्थलमा संचारकर्मीसँग उहाँले अहिले सहमति हुन सक्ने विषयमा सहमति गर्ने र अरू विषयमा पछि सहमति गर्ने प्रतिबद्धता सहितको मध्यमार्गी बाटो अपनाएर चुनावमा भाग लिन मोर्चालाई आह्वान गर्नुभयो। आधुनिक नेपालको निर्माण स्थानीय सरकारको वास्तविक अवधारणा अनुरूप चुनाव हुन लागेको बताउँदै उहाँले सबै दल चुनावतर्फ अग्रसर भइरहेको अवस्थामा मधेसी मोर्चालाई अलग नहुन आग्रह गर्नुभयो।
प्रमुख प्रतिपक्षी नेकपा एमाले निर्वाचन आचार संहिता लागू भइसकेपछि पनि सरकारले रकमान्तरण गरेको भन्दै आपत्ति जनाएको छ। व्यवस्थापिका संसदको आजको बैठकको विशेष समयमा एमालेका नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोगले आचार संहिता लागू गरेपछि पनि सरकारले करोड़ौं रूपियाँ रकमान्तरण गरेको भन्दै आपत्ति जनाउनु भएको हो। आचार संहिता लागू भएपछि आफू खुशी गर्न नहुने भए पनि विस्तृत योजना बिना नै सरकारले करोड़ौं रूपियाँ रकमान्तरण गरेर आर्थिक अनुशासनहीन काम गरेको आरोप उहाँले लगाउनुभयो। कार्यकर्तालाई प्रभाव पार्ने गरी गैर कानूनी रूपमा रकमान्तरण गर्न रोक्न पनि उहाँले माग गर्नुभयो। यस्तै टेलिफोन सेवा प्रदायक कम्पनी एनसेललाई 33 अर्ब रूपियाँ लाभकर छूट दिने विषय आपत्तिजनक भएको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने पनि नेता पाण्डेले बताउनुभयो।
यसैबीच पूर्व पदाधिकारीलाई सुविधा दिन ल्याइएको विधेयकको चौतर्फी विरोध भएपछि त्यसलाई छलफलका लागि समितिमा पठाइएको छ। आजको बैठकबाट फास्ट ट्र्याकबाट विधेयक पारित गरेर पूर्व राष्ट्रपति, उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री र सभामुखलाई सुविधा दिन सरकारले ल्याएको विधेयक छलफलका लागि समितिमा पठाइएको हो।
सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा भोलि पनि सुनवाई हुने भएको छ। प्रधान न्यायाधीश सुशीला कार्की, न्यायाधीशहरू डाक्टर आनन्द मोहन भट्टराई, ईश्वर प्रसाद खतिवड़ा, अनिल कुमार भट्टराई, हरिकृष्ण कार्कीको पूर्ण इजलासमा निवेदकका तर्फबाट सुनवाई हुँदाहुँदै समय सकिएकाले भोलि फेरि सुनवाई हुने सर्वोच्चले जनाएको छ। नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिरवालका तर्फबाट आज डाक्टर भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, बालकृष्ण नेउपाने लगायतले बहस गर्नुभएको थियो। भोलि सरकारी वकिलका तर्फबाट दुईजनाले बहस गर्नुहुनेछ। नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्री परिषदको निर्णय कार्यान्वयन नगराउन यसअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो भने आफू वरियताको एक नम्बरमा रहेको भन्दै सिलवालले पनि रिट निवेदन दिनुभयो भएको थियो। त्यसमा पनि सर्वोच्चले अल्पकालीन आदेश दिएको थियो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाई कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो, बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखिदु बिदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
उज्यालो क्विज, आजको प्रश्न।
सन् 1951 बनेको पहिलो नेपाली भाषाको चलचित्र कुन हो?
ए कुमारी, बी सत्य हरिश्चन्द्र।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 3566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रगिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा यो हो चन्द्रगिरी।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले केन्द्रीय स्तरमा चुनावको तयारी सकिएको निर्वाचन आयोगको भनाई, मतपत्र छाप्ने काम आजदेखि शुरू, प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा सर्वोच्चबाट आज पनि फैसला आएन, मुद्दामा भोलि पनि सुनवाई हुने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। संसदको सार्वजनिक लेखा समितिले नलसिंहगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन DPR तयार गर्न परामर्शदाता छनौट गर्दा अनियमितता भएको ठहरसहित छानबिन गर्ने भएको छ। समितिको आजको बैठकले परामर्शदाता छनौटमै चलखेल भएको ठहर गर्दै छानबिनका लागि उपसमिति गठन गर्ने निर्णय गरेको सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो। 410 MW क्षमताको आयोजनाको DPR तयार गर्न आयोजना विकास समितिले छनौट गरेको परामर्शदाताको मूल्याङ्कनमै समस्या रहेको सांसदहरूको भनाई छ। कम प्रस्ताव गर्ने परामर्शदातालाई नदी, बढी प्रस्ताव गर्नेलाई दिइएको, आर्थिक अपचलन गरिएको, योग्यता नपुगेका व्यक्तिलाई विज्ञका रूपमा नियुक्त गरिएको भन्दै सांसदले छानबिन गर्नुपर्ने माग गरेका थिए। आयोजना विकास समितिले 1,19 करोड़ भन्दा बढी आर्थिक प्रस्ताव गर्ने स्मेक जेभीलाई डीपीआरको काम दिएको तर 86,65,00,000 प्रस्ताव गर्ने एफ कन्सल्टलाई छनौट नगरेको भन्दै सांसदले प्रश्न उठाएका थिए। आयोजना विकास समितिका कार्यकारी निर्देशक मोती बहादुर कुँवरले परामर्शदाता छनौट आर्थिक प्राविधिक प्रस्ताव मूल्याङ्कन गरेर कानून अनुसार नै निर्णय गरेको स्पष्टीकरण दिनुभयो। उहाँले सार्वजनिक खरिद ऐन र नियमावलीको बरखिलाफ हुने गरी कुनै पनि काम नभएको भन्दै सत्य तथ्य छानबिनमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
संसदको कृषि तथा जलस्रोत समितिले जलविद्युत आयोजनाका लागि जग्गा प्राप्ति र वन क्षेत्रको जग्गा उपयोग नै प्रमुख समस्या रहेको जनाएको छ। यी विषयमा अन्तर सरकारी निकायबीच समन्वय हुन नसकेको भन्दै समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएको छ। समितिको आजको बैठकले सरकारी निकाय र विशेष गरी मन्त्रालयबीच नै समन्वय हुन नसक्नु र आयोजनाको काम प्रभावकारी रूपमा अघि बढ़न नसक्नुको पछाडि समस्या रहेको यी विषयमा प्रधानमन्त्री र सरकारवाला निकायबीच छलफल गर्ने निर्णय गरेको हो। सरकारले ऊर्जा संकट समाधानका लागि ऊर्जा संकटकाल कार्य योजना र रणनीति अगाडि सारेको र त्यसमा अन्तर सरकारी निकायबीच समन्वय गर्न मुख्य सचिवको संयोजकत्वमा संयन्त्र बनाए पनि काम हुन नसकेको भन्दै समितिले आपत्ति जनाएको छ। समितिले ऊर्जा संकटकाल कार्य योजना, विद्युत नियमन आयोग विधेयक तथा विद्युत चोरी तथा नियन्त्रण विधेयक तथा ऊर्जा सुरक्षा सम्बन्धी विधेयक अगाडि बढ़ाउन समेत ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको सभापति मोहन बरालले जानकारी दिनुभयो।
धुर्मु सुन्तली फाउन्डेशनले महोत्तरीको बर्दीवासमा निर्माण गरिरहेको एकीकृत नमूना मुसहर बस्तीको निर्माण अन्तिम चरणमा पुगेको छ। शिलान्यास गरेको झण्डै 2.5 महिना हुँदा घरहरू निर्माणका काम सकिएर अहिले रंगरोगनको काम भइरहेको फाउन्डेशनले जनाएको छ। नयाँ वर्षमा हस्तान्तरण गर्ने लक्ष्य अनुसार निर्माण भइरहेको बस्तीका लागि 4,78,00,000 रूपियाँ खर्च हुने अनुमान गरिएको छ। अहिलेसम्म झण्डै 3 करोड़ रूपियाँ बराबरको रकम खर्च भइसकेको पनि फाउन्डेशनले जानकारी दिएको छ।
विकसित देशमा जस्तो नेपालमा ठूला ठूला उद्योग धन्दाहरू पर्याप्त खुल्न नसके पनि स्थानीय स्रोत साधन, सीप र प्रविधिमा आधारित घरेलु तथा साना उद्योगहरू भने प्रशस्त दर्ता भएका छन्। अहिलेसम्म साना तथा घरेलु उद्योग विभाग र साना तथा घरेलु उद्योग विकास समितिमा गरी झण्डै 5,00,000 साना तथा घरेलु उद्योग दर्ता भएका छन्। तर विभिन्न समस्याले जेलिएको घरेलु तथा साना उद्योगले अपेक्षाकृत आमदानी लिन सकेको छैन। पीटी लोपचनको रिपोर्ट।
नेपालमा उत्पादित पश्मिनाले अन्तर्राष्ट्रिय बजारमा पनि नाम कमाएको छ। तर यसको कच्चा पदार्थ नेपालमै उत्पादन भए पनि धागो बनाउने मेसिनको अभावमा भारत पुर्याउनुपर्छ। नेपाली उद्योगीले धागो काट्ने मेसिन खरिद गर्न सरकारसँग माग गर्दै आए पनि सरकारबाट आश्वासन भन्दा अरू नपाएको बताउनुहुन्छ पश्मिना उद्यमी भीमनिधि अधिकारी।
प्रब्लम हामीलाई के हो, हामीलाई इन्डिया लगेर गर्दाखेरि दुईवटा प्रब्लम हुन्छ। एउटा चाहिँ ट्रान्सपोर्टेसनको, अर्को हामीले कमाउने इन्कम अरूले कमाइरहेको छ। कमसेकम त्यो मेसिन हामीले लिएर आउन सक्न पाएदेखि नेपालको पैसा नेपालमै बस्थ्यो भन्ने सोचाइ हो। हामीलाई गभर्मेन्टबाट जहिले पनि आश्वासन आउँछ, हुन्छ यो बजेटमा चाहिँ हामीले सकेन, अर्को बजेटमा चाहिँ हामी गरिदिन्छौँ भनेर भनिरहेछन्। तर हामी जस्तो यो उद्यमीले मात्र सोचेर हुँदो रहेछ यो देशमा।
नेपालमा उत्पादित कच्चा पदार्थ भारत निकासी गरी फेरि धागो बनाएर नेपालमा आयात गर्दा लागत बढ्दै जान्छ। यसले नेपाली उद्योगीको प्रतिस्पर्धी क्षमता घटाइरहेको छ भने देशभित्रको रकम बाहिर पनि गइरहेको छ। पश्मिना उद्योगले मात्र होइन रेशम धागो उद्योगले पनि यस्तै समस्या झेलिरहेका छन्। रेशम नेपालमै उत्पादन भए पनि धागो बनाउन भारतमै पुर्याउनु पर्दा अपेक्षाकृत आमदानी हासिल गर्न नसकिएको बताउनुहुन्छ रेशम धागो कपडा उद्योगका रामनाथ अधिकारी।
मुख्य कुरो समस्या परेको कुरा भनेको अब इन्डिया चाइना उनीहरूसित चाहिँ राम्रो राम्रो मिसिनहरू छन् होइन, त्यसले निकालेको धागो कपडाहरूसित हामीले प्रतिस्पर्धा गर्न हामीलाई गाह्रो परिरहेको छ होइन। उनीहरूसित मिसिनहरू छन्, ठुल्ठुला औजारहरू छन्, नेपालमा हामीसित छैन। अति महँगो पर्छ, 1.5 करोड पर्छ एउटालाई। 1 किलो धागोमा हामीले यहाँ 3500 बेच्ने धागो त्यो मिसिनले तयार गरेपछि 5,500-6,000 बिक्छ। क्वालिटीको धागो निकाल्नलाई हामीलाई अलिकति समस्याहरू परिरहेको छ।
झण्डै 2.5 खर्ब रुपियाँ लगानी रहेको साना तथा घरेलु उद्योगमा झण्डै 25,00,000 जनाले रोजगारी पाएका छन्। तर कच्चा पदार्थ प्रशोधनका लागि आवश्यक मेसिनको व्यवस्था नहुँदा छिमेकी देशमा नै भर पर्नु परेको छ। यसले उत्पादित वस्तुको मूल्य महँगो हुने, भनेको समयमा नपाइने र माग धान्न गाह्रो हुने समस्या सृजना हुने गरेको छ। अनुग्रह ढाका उद्योग तेराथुम्की चन्दा कुरुम्बाङ।
विशेष हाम्रो बनाउने दाजु दिदीहरू नै हुनुहुन्न, अनि पैसाको लागि डलरको लागि बाहिर देशहरू जानुहुन्छ। मान्छेको कमी अनि एउटा कच्चा पदार्थको पनि कमी हुन्छ। हाम्रो चाहिँ अब हामी चाहिँ इन्डियामा भर पर्नु पर्ने कारणले गर्दा आफ्नै त्यो कच्चा पदार्थ धागो बनाउने हाम्रो चाहिँ माध्यमहरू हामीसँग मसँग छैन। त्यो भएर मैले अरूको भर पर्नु पर्ने हुन्छ, अनि त्यो भएर कहिले कहिले चाहिँ समस्या हुन्छ।
घरेलु तथा साना उद्योगले झेलिरहेको समस्याका विषयमा सरकार पनि अनभिज्ञ छैन। तर छिमेकी देशको प्रविधि भित्र्याउने भन्दा पनि देशमै उपलब्ध प्रविधिलाई परिवर्तन गरी उत्पादनको गुणस्तर र उत्पादकत्व बढ़ाउन प्रयास गरिरहेको बताउनुहुन्छ घरेलु तथा साना उद्योग विकास समितिका निमित्त कार्यकारी निर्देशक रमेश चन्द्र उपाध्याय।
रेशमका चाहिँ धागो उत्पादन गर्नको लागि पनि आवश्यक छ, तर अहिले हामी त्यति छिटो फड्को मार्न सकिरहेका छैनौँ। त्यो हाम्रो कमजोरी पनि हो भनौँ। जति उहाँहरूले माग गरेको, जति उहाँहरूले चाहिने आशा गरेका छ, त्यो अनुसारको प्रविधि हामीले दिन सकेका छैनौँ। भारत भनौँ वा चीन भनौँ, त्यहाँ भएको प्रविधिसँग हामीले तुलना त कहिले पनि गर्न सक्दैनौँ। त्यहाँ भएका प्रविधिहरूलाई हामीले भित्र्याउनु भन्दा पनि यही हाम्रो भएकै प्रविधिमा केही चेन्ज गरेर उहाँहरूको उत्पादनको गुणस्तरमा वृद्धि गर्ने, उहाँहरूको उत्पादकत्व वृद्धि गर्ने प्रयास चाहिँ नि हामीले गरेका छौँ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सुन्नुभयो, बल्ल बल्ल मेरो अफिसमा भिजा मिलेको छ, केटाकेटी र बुवा आमाले पनि घुम्न जाउँ भनेका भनै छन्। जाउँ न पोखरा।
जान त जाने नि, तर कुन होटेलमा बस्ने? अब हामी त जहाँ बसे नै हुन्छ, तर केटाकेटी र बाबु आमालाई पनि रमाइलो हुने होटेल भेटिँदैन। अब उनीहरूलाई पनि बिन्दास रमाइलो होस् न।
ए हजुर, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ? अस्ति मेरो अफिसको कन्फरेन्स र रिट्रिटको लागि नेपालकै राम्रो होटल भनेर लगेको थियो नि पोखरामा। परिवारको लागि त झनै गजबको होटल रहेछ, होटेलको नामै जलमहल।
ए हो र, के रहेछ त्यस्तो गजब?
केटाकेटीका लागि फराकिला दुईवटा स्विमिङ पुल र चचहुई फन पार्क, बुवामाका लागि झन्डै 20 रोपनीमा फैलिएको गार्डन, अनि हाम्रा लागि ठुलो स्विमिङ पुल र भव्य रेस्टुरेन्ट, अनि सबैका लागि सुविधा सम्पन्न कोठा र हिमालको मनोरम दृश्य।
वाउ मेरो बुढी, अब के सोचिराख्नु पर्यो त, सब परिवार जाउँ न त्यही। तिमी बुवा आमा र छोराछोरीलाई भन्दै गरौँ। म चाहिँ
तपाईँ चाहिँ होटल जलमहलको ल्यान्डलाइन 061-46-66-52 अथवा मोबाइल नम्बर 98-510-54-404 फोन गर्दै गर्नुहोस् न।
वृद्ध वृद्ध बाल बालिका र वयस्क सबैको लागि एकै साथ लक्षित नेपालको एक मात्र प्रिमियम फ्यामिली रिसोर्ट होटल जलमहल, गारीपाटन 3 कुने चोक पोखरा। थप जानकारीको लागि facebook.com/जलमहल पोखरा वा उज्यालो अनलाइन ब्राउज गर्नुहोस्।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, सवारी चालक अनुमति पत्र लाइसेन्स लिन अब लिखित परीक्षामा 10 वटा वस्तुगत प्रश्न मिलायत पुग्ने भएको छ। लिखित परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण भएको गुनासो बढेपछि यातायात व्यवस्था विभागले कुल 20 वस्तुगत मध्ये 10 प्रश्न मिलाउने व्यक्तिलाई सवारी चालक अनुमति पत्रका लागि प्रयोगत्मक परीक्षा अर्थात ट्रायल दिन पाउने व्यवस्था गरेको हो। विभागका प्रवक्ता डाक्टर टोकराज पाण्डेले सबै नागरिकले सहज रूपमा सवारी चालक अनुमति पत्र लिन पाउन् भन्ने उद्देश्यले नयाँ प्रक्रिया लागू गरिएको बताउनुभयो।
बर्दियाको राजापुर नगरपालिकामा दमकल सेवा शुरू भएको छ। सरकारले दिएको 60 लाख अनुदान सहयोगबाट दमकल खरिद गरिएको राजापुर नगरपालिकाका कार्यकारी अधिकृत भेषराज खनालले जानकारी दिनुभयो। उहाँले अहिलेका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरेर दमकल सञ्चालन गर्ने र आवश्यक जनशक्ति चाँडै व्यवस्थापन गर्ने बताउनुभयो।
खोटाङको टेम्मा र यामखा जोड्ने ग्रामीण सड़क उद्घाटन गरिएको छ। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको 7 लाख बजेटबाट पूरा गरिएको टेम्माको पाटी भन्ज्याङदेखि यामखाको लहरे पैयु जोड्ने खानीडाँडा यामखा पाटी भन्ज्याङ स्यालगौडे सड़क आज उद्घाटन गरिएको हो।
पर्यटन रोयल्टीको बजेट सदुपयोग गर्दै सोलुखुम्बुको विकट गाउँ गुदेलमा सड़क निर्माण गर्न थालिएको छ। छिमेकी जिल्ला भोजपुरको दोभानेसम्म र सदरमुकाम सल्लेरीसँग जोड़िने सड़क सोताङ गाउँपालिकासम्म पुगिसकेकाले साबिकको गुदेल गाविस र अहिलेको महाकुलुङ महागाउँपालिकाका नागरिकले आफैले सड़क निर्माण गर्न लागि परेका हुन्। उनीहरूले गुदेलको टियुमा 820 मिटर ट्र्याक निर्माण गरिसकेका छन् भने यस वर्ष 520 मिटर सड़क खन्ने योजना रहेको कुलुपोङ खुङडाँडा वाखा ट्यू निम्चोला गुदेल मावि सड़क निर्माण उपभोक्ता समितिले जनाएको छ।
पर्वतको बिहादी गाउँपालिका बर्राचौरमा सरसफाई अभियानमा सहभागी नहुनेलाई जरिवाना तिराउने गरिएको छ। हरेक महिनाको 15 र 30 गते गाउँको प्रत्येक टोल टोलका सार्वजनिक स्थल तथा बाटोघाटोको सरसफाई गर्ने गरिएको छ। सरसफाईमा प्रत्येक घरका एकजना सदस्य अनिवार्य उपस्थित नभए 200 रूपियाँ जरिवाना तिराइने गरिएको गाउँ खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति बर्राचौरकी सदस्य गौरादेवी पौडेलले जानकारी दिनुभयो।
नेपालगंज उपमहानगरपालिकामा कार्यकारी अधिकृतको सरुवा बहिरहँदा विकास योजना प्रभावित भएका छन्। नेपालगंज उपमहानगरपालिकामा गएको एक वर्षमा 5 जना कार्यकारी अधिकृत फेरिएका छन्। पछिल्लो समय कार्यकारी अधिकृत पटक पटक सरुवा हुँदा नेपालगंजलाई खुला दिशामुक्त घोषणा गर्ने अभियान, सड़क अतिक्रमण हटाउने अभियान र सरसफाई अभियानमा प्रत्यक्ष प्रभाव परेको छ। अघिल्लो वर्ष माघमा कार्यकारी अधिकृत विष्णु प्रसाद भूषालको सरुवा भएपछि आएका हिमराज भूषालले झण्डै 6 महिना तथा गिरिराज गेवाली र कृष्ण प्रसाद चापागाईले एक एक महिना पनि काम गर्न पाएनन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गएको शुक्रबार कार्यकारीका रूपमा भीमबहादुर कुँवरलाई खटाएको छ।
मेरो पनि भन्नु छ।
हिजोको नेपाल दर्पणमा भारतबाट बालबालिका उद्धार गरिएको खबर सुनेर हाम्रो आइभीआरमा जुम्लाका लक्ष्मी प्रसाद आचार्य भन्नुहुन्छ,
यसरी कति हजारौं बालबालिका अल्पत्र भएका छन्। नेपाल गरिब देश भएकाले गरिब बालबालिका पैसामा लोभिने धेरै हुन्छन्। त्यसकारण हरेक बालबालिका घरको आर्थिक अवस्था कम भएर भागेर भारत साथै अन्त कमाउन जाँदा दुःख पाउँछन्। कसैको सङ्गतले भारतमा बेचिन पनि सक्छन्। यस्तो हुँदा नेपालका कयौं बालबालिका र महिला दिदीबहिनीहरू धेरै बेचिएका छन्। गरिबी र बेरोजगारले यो राष्ट्रमा हरेक बालबालिकाको पठन पाठन समेत अवरुद्ध भएको। भूकम्प पीडित साथै अन्य गरिबी जनताका बालबालिका यसरी नै पैसाको लोभ लालचले अल्पत्र भएको धेरै खबर पाइन्छ। त्यसैले नेपाल सरकारले नेपालमा रोजगार ल्याए न त कोही बालबालिका बिर्सिनु पर्थ्यो न त महिला दिदीबहिनी बेचिनु पर्थ्यो। यस्ता कुरामा सरकारले ध्यान दिनुपर्छ नि त।
स्वास्थ्य मन्त्री गगन थापाले 14-15 घण्टा काम गरिरहेको खबर उज्यालो अनलाइनमा पढेर शैलेन्द्र खत्री फेसबुकमा लेख्नुहुन्छ, नागरिकको माग र आवश्यकता पूरा गर्न दिनरात नभनी खट्ने तपाईँको कामको मूल्याङ्कन नागरिकले नै गर्नेछन्। यसरी नै नागरिकका काम गरिरहनुहोला मन्त्री थापा, अनि मन्त्री जनार्दन शर्माले पनि, अनि अरू मन्त्रीले पनि उहाँहरूबाट सिक्नुहोला।
निर्वाचन आयोगले राप्रपाको विधानबाट संवैधानिक राजतन्त्र र हिन्दू राज्य हटाउन भनेकोमा राम सुविदीलाई चित्त बुझेको छैन। उहाँ फेसबुकमा लेख्नुहुन्छ, कुन पार्टीको एजेण्डा कस्तो छ, कस्तो हुनुपर्छ भनेर नागरिकले चुनावबाटै छुट्याइहाल्छन् नि, नागरिक माझ आउन त दिनुपर्ने होइन र।
अनि मोरङमा भारतले 10 गजा मिचेको खबरमा पन्थी राजुले ट्वीट गर्नुभएको छ, कञ्चनपुर घटना सेलाउन नपाउँदै आज मोरङमा 10 गजा मिचेर भारतले बाटो बनाइरहेको छ, सरकार किन यति साह्रो मौन बसेको, राजनीति देशको लागि कि पार्टीका लागि?
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रितु थेवे र मोहन पौडेल। नेपाल दर्पणमा अब विदेशका खबर। बोलिभियाका आदिवासी चिमेने समुदायका मानिसको मुटु सबैभन्दा स्वस्थ रहेको अनुसन्धानकर्ताले बताएका छन्। शिकार तथा प्रारम्भिक खेती प्रणालीमा आधारित भएर जीवन चलाउँदै आएका बोलिभियाका चिमिने समुदायमा मुटु रोग सम्बन्धी निकै कम मात्रै देखिने गरेको द लास्टेस्टमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ। आम मानिसको भन्दा फरक खानपान तथा जीवनशैलीका कारण उनीहरूको मुटु स्वस्थ रहेको अनुसन्धानकर्ताको दावी छ।
योगी आदित्यनाथले उत्तर प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको छ। उहाँको शपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदी पनि उत्तर प्रदेश पुग्नु भएको भारतीय संचार माध्यमले जनाएका छन्। यस्तै केशव प्रसाद मौर्य र दिनेश शर्माले उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। इंग्लिश प्रिमियर लीग फुटबलमा म्यान्चेस्टर युनाइटेडले मिडिल्स ब्रोलाई पराजित गरेको छ। म्यान्चेस्टर युनाइटेडले मिडिल्स ब्रोलाई 3-1 पराजित गरेको हो। अहिले टोटनह्याम र साउथह्याम्पटन बीच खेल भइरहेको छ। खेलको पहिलो हाफ चलिरहँदा टोटनह्यामले 1 गोल गरेको छ। टोटनह्याम 56 अङ्कसहित लीगको दोस्रो स्थानमा छ भने साउथह्याम्पटन 10औं स्थानमा छ। आजै बेलुकी 10:15 बजे लीगको तेस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटी र चौथो स्थानको लिभरपुल बीच खेल हुनेछ। स्पेनिस लालिगामा भने एथलेटिको मड्रिड र सेभिल्ला बीचको खेल अहिले 9 बजे तथा बार्सिलोनारे र भ्यालेन्स बार्सिलोना र भ्यालेन्सिया बीचको खेल राति 1:30 बजे हुनेछ।
र अस्ट्रेलियासँगको तेस्रो टेस्टको पहिलो पालीमा भारतले 152 रनको अग्रता लिएको छ। आज चौथो दिन भारतले 9 विकेटको क्षतिमा 603 रन बनाउँदै पाली समाप्तिको घोषणा गरेको हो। आजको खेल सकिँदा अस्ट्रेलियाले 23 रन बनाउँदा 2 विकेट गुमाएको छ र अस्ट्रेलिया अझै 129 रनले पछि छ। यस्तै श्रीलंकासँगको दोस्रो टेस्ट क्रिकेटमा बंगलादेश विजयी भएको छ। आफ्नो 100 टेस्ट क्रिकेटमा जितको नतिजा निकाल्ने क्रममा पाहुना टोली बंगलादेश 4 विकेटले विजयी भएको हो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
केन्द्रीय स्तरमा चुनावको तयारी सकिएको निर्वाचन आयोगको भनाई, मतपत्र छाप्ने काम आजदेखि शुरू।
प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा सर्वोच्चबाट आज पनि फैसला आएन, मुद्दामा भोलि पनि सुनवाई हुने।
नरसिंहगढका लागि परामर्शदाता छनौट गर्दा अनियमितता भएको लेखा समितिको ठहर, जलविद्युत आयोजनाका लागि जग्गा प्राप्ति प्रमुख समस्या।
भोलि बिहाका आदिवासीको मुटु सबैभन्दा स्वस्थ, फरक खानपान तथा जीवनशैली मुख्य कारण।
र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडद्वारा
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै अर्जुन पोखरेल र सुनिता पहरी पनि विदा हुन्छ। नमस्कार।